इसका नाम है आई लव यू ऑल। बच्चों को कैसे डील करें, आप अपने बच्चों को ऐसे डील करिएगा क्योंकि इसमें सबक बहुत है। मिस आयशा एक छोटे से शहर में प्राइमरी स्कूल क्लास 5 की टीचर थी। इनकी एक आदत थी कि वो क्लास शुरू करने से पहले हमेशा आई लव यू ऑल बोला करती थी, मगर वो जानती थी कि वो सच नहीं कहती, वो सच नहीं बोला करती। क्यों? उसकी वजह क्या थी कि क्लास में एक ऐसा बच्चा था जिसके लिए वो अपने दिल में महसूस नहीं करती थी कि उनको उस बच्चे से मोहब्बत है। वो क्लास के तमाम बच्चों से यकसा प्यार नहीं करती थी। क्लास में एक ऐसा बच्चा था जो मिस आयशा को एक आंख न भाता। इसका नाम तारिक था। तारिक मैली कुचैली हालत में स्कूल आया जाया करता था। इसके बाल बिगड़े हुए होते, जूतों के तस्मे खुले हुए, कमीज के कॉलर पर मैल का निशान। लेक्चर के दौरान भी इसका ध्यान कहीं और होता। मिस आयशा के डांटने पर वो चौंक कर उन्हें देखने तो लग जाता था, मगर इसकी खाली खोली नजरों से इन्हें साफ पता लगा रहता कि तारिक जिस्मानी तौर पर क्लास में मौजूद होने के बावजूद भी दिमागी तौर पर गायब है। रफ्ता रफ्ता मिस आयशा को तारिक से नफरत सी होने लगी। क्लास में दाखिल होते ही तारिक मिस आयशा की सख्त तनकीद का निशाना बनने लगता। हर बुरी मिसाल तारिक के नाम से मंसूब की जाती। बच्चे इस पर खिलखिलाकर हंसते और मिस आयशा इसकी तजलील कर करके तस्कीन हासिल करती। तारिक ने अलबत्ता किसी बात का कभी कोई जवाब नहीं दिया। मिस आयशा को वो एक बेजान पत्थर की तरह लगता जिसके अंदर एहसास नाम की कोई चीज नहीं थी। हर डांट तंज और सजा के जवाब में वो बस अपनी जज्बात से आरी नजरों से इन्हें देखा करता था और सर झुका लिया करता था। मिस आयशा को अब इससे शदीद चिढ़ हो चुकी थी। पहला सेमेस्टर खत्म हुआ, रिपोर्टें बनाने का मरहला आया तो मिस आयशा ने तारिक की तमाम प्रोग्रेस रिपोर्ट में इसकी तमाम बुराइयां लिख मारी। प्रोग्रेस रिपोर्ट वालदैन को दिखाने से पहले हेडमिस्ट्रेस के पास जाया करती थी। उन्होंने जब तारिक की रिपोर्ट देखी तो मिस आयशा को बुला लिया। मिस आयशा, प्रोग्रेस रिपोर्ट में कुछ तो प्रोग्रेस भी नजर आनी चाहिए। यानी अब वो जो प्रिंसिपल है वो इस पे परेशान है कि ये रिपोर्ट अगर जाएगी माँ बाप के घर पास तो वो क्या सोचेंगे कि हमारे इस बच्चे के अंदर कोई खूबी नहीं है। आप समझ रहे हैं ना सिनेरियो क्या है? तो वो प्रिंसिपल जो है वो इस बच्चे को डिफेंड कर रही है और उसको कह रही है कि देखो इसमें कोई एक अच्छी बात तो लिख दो कि जिससे वो प्रोग्रेस करे, वरना तो ऐसे लगेगा कि उसके अंदर कोई खूबी नहीं है। तो ये जो टीचर थी इसने आगे से उसका क्या जवाब दिया ये सुन लीजिए। प्रिंसिपल कहने लगी कि इसके वालदैन तो इससे बिल्कुल ही नाउमीद हो जाएंगे। मैं माजरत खा हूं मगर तारिक एक बिल्कुल ही बदतमीज और निकम्मा बच्चा है। मुझे नहीं लगता कि मैं इसकी प्रोग्रेस के बारे में कुछ लिख सकती हूँ। मिस आयशा नफरत अंगेज लहजे में बोलकर वहां से उठाई। हेडमिस्ट्रेस ने एक अजीब हरकत की। उन्होंने चपरासी के हाथ मिस आयशा की डेस्क पर तारिक की गुजश्ता सालों की प्रोग्रेस रिपोर्टें रखवा दी। अगले दिन मिस आयशा क्लास में दाखिल हुई तो रिपोर्ट्स पर नजर पड़ी। उलट पलट कर देखा तो पता चला कि ये तारिक की रिपोर्ट्स हैं पिछली क्लासों में। यानी अब तो ये थी तो जो पुरानी थी वो प्रिंसिपल ने इनके पास भिजवा दी। पिछली क्लासों में इसने यकीनन यही गुल खिलाए होंगे, वो अपने आप से बोली। उन्होंने सोचा और क्लास 3 की रिपोर्ट खोली। रिपोर्ट में रिमार्क्स पढ़कर इनकी हैरत की कोई इंतहा न रही जब उन्होंने देखा कि रिपोर्ट इसकी तारीफों से भरी पड़ी है। तारिक जैसा जहीन बच्चा मैंने आज तक नहीं देखा, ये लिखा हुआ था। इंतहाई हसास बच्चा है और अपने दोस्तों और टीचर से बेहद लगाव रखता है। आखिरी सेमेस्टर में भी तारिक ने पहली पोजीशन हासिल की है। मिस आयशा ने गैर यकीनी की हालत में क्लास 4 की रिपोर्ट खोली। अब पिछले सारे सालों का उसका रिकॉर्ड पढ़ के जो बिल्कुल अब से पिछला था वो खोला। उसमें लिखा था, ये सुनने की बात है, तारिक ने अपनी माँ की बीमारी का बेहद असर लिया है। इसकी तवज्जो पढ़ाई से हट रही है। तारिक की माँ को आखिरी स्टेज का कैंसर तशखीस हुआ है। घर पर इसका कोई ख्याल रखने वाला नहीं जिसका गहरा असर इसकी पढ़ाई पर पड़ा है। फिर उसमें लिखा था, तारिक की माँ मर चुकी है और इसके साथ ही तारिक की जिंदगी की रमक भी। इसे बचाना पड़ेगा इससे पहले कि बहुत देर हो जाए। यानी अब इससे पीछे आपको अंदाजा हो गया कि उस बच्चे में चेंज क्यों आई। मिस आयशा पर लर्जा तारी हो गया। कांपते हाथों से उन्होंने प्रोग्रेस रिपोर्ट बंद की। आंसू इनकी आंखों से एक के बाद एक गिरने लगे। अगले दिन जब मिस आयशा क्लास में दाखिल हुई तो उन्होंने अपनी आदत मुस्तमिरा यानी अपनी पुरानी आदत के मुताबिक अपना रिवायती जुमला आई लव यू ऑल दोहराया, मगर वो जानती थी कि वो आज भी झूठ बोल रही हैं। क्या भला, आप सोचें क्या झूठ होगा आज, क्योंकि इस क्लास में बैठे एक बेतरतीब बालों वाले बच्चे तारिक के लिए जो मोहब्बत वो आज अपने दिल में महसूस कर रही थी वो क्लास में बैठे और किसी बच्चे के लिए हो ही नहीं सकती थी। लेक्चर के दौरान उन्होंने हस्बे मामूल एक सवाल तारिक पर दागा और हमेशा ही की तरह तारिक ने सर झुका लिया। जब कुछ देर तक मिस आयशा की तरफ से कोई डांट फटकार और हम जमात साथियों की जानब से हंसी की आवाज इसके कानों में ना पड़ी तो इसने अचंभे में सर उठाकर उनकी तरफ देखा। खिलाफे तवक्को इनके माथे पर आज बल ना थे, وہ مسکرا رہی تھی، انہوں نے طارق کو اپنے پاس بلوایا اور اسے سوال کا جواب بتا کر زبردستی دہرانے کے لیے کہا۔ طارق تین چار دفعہ کے اصرار کے بعد آخر بول ہی پڑا۔ اس کے جواب دیتے ہی مس عائشہ نے نہ صرف خود پرجوش انداز میں تالیاں بجائیں بلکہ باقی سب سے بھی بجوائیں۔ پھر تو یہ روز کا معمول بن گیا، مس عائشہ ہر سوال کا جواب اسے خود بتاتی اور پھر اس کی خوب پذیرائی کرتی۔ ہر اچھی مثال طارق سے منسوب کی جانے لگی۔ رفتہ رفتہ پرانا طارق سکوت کی قبر پھاڑ کر باہر آ گیا۔ اب مس عائشہ کو سوال کے ساتھ جواب بتانے کی ضرورت نہ پڑتی، وہ روز بلا نقص جوابات دے کر سب کو متاثر کرتا اور نت نئے سوالات پوچھ کر سب کو حیران بھی۔ اس کے بال اب کسی حد تک سنورے ہوتے، کپڑے بھی کافی حد تک صاف ہوتے، جنہیں شاید وہ خود دھونے لگا تھا۔ دیکھتے ہی دیکھتے سال ختم ہو گیا اور طارق نے دوسری پوزیشن حاصل کر لی۔ الوداعی تقریب میں سب بچے مس عائشہ کے لیے خوبصورت تحفے تحائف لے کر آئے اور مس عائشہ کے ٹیبل پر ڈھیر کرنے لگے۔ ان خوبصورتی سے پیک ہوئے تحائف میں ایک پرانے اخبار میں بد سلیقہ طرز پر پیک کیا ہوا ایک تحفہ بھی تھا۔ بچے اسے دیکھ کر ہنس پڑے۔ کسی کو جاننے میں دیر بھی نہ لگی کہ تحفے کے نام پر یہ چیز طارق ہی لایا ہوگا۔ مس عائشہ نے تحائف کے چھوٹے سے پہاڑ میں سے لپک کر اسے نکالا، کھول کر دیکھا تو اس کے اندر ایک لیڈیز پرفیوم کی آدھی استعمال شدہ شیشی اور ایک ہاتھ میں پہننے والا ایک بسیدہ سا کڑا تھا جس کے زیادہ تر موتی جھڑ چکے تھے۔ مس عائشہ نے خاموشی کے ساتھ اس پرفیوم کو خود پر چھڑکا اور ہاتھ میں کڑا پہن لیا۔ بچے یہ منظر دیکھ کر حیران رہ گئے، خود طارق بھی۔ آخر طارق سے رہا نہ گیا اور مس عائشہ کے قریب آ کر کھڑا ہو گیا۔ کچھ دیر بعد اس نے اٹک اٹک کر مس عائشہ کو بتایا کہ آج آپ سے بالکل میری ماں جیسی خوشبو آ رہی ہے۔ وقت پر لگا کر اڑنے لگا، دن ہفتے مہینوں اور مہینے سال میں بدلتے رہے۔ بھلا کہاں دیر لگتی ہے، مگر ہر سال کے اختتام پر مس عائشہ کو طارق کی طرف سے ایک خط باقاعدگی کے ساتھ موصول ہوتا جس میں لکھا ہوتا کہ میں اس سال بہت سارے نئے ٹیچرز سے ملا مگر آپ جیسا کوئی بھی نہیں۔ پھر طارق کا سکول ختم ہو گیا اور خطوط کا سلسلہ بھی۔ کئی سال مزید گزرے اور مس عائشہ ریٹائرڈ ہو گئیں۔ آگے کیا ہوا ہوگا آپ سوچ رہے ہیں؟ ذہن تو ہمارا آگے چل رہا ہوتا ہے نا کہانی سے۔ ایک دن انہیں اپنی ڈاک میں طارق کا خط ملا جس میں لکھا تھا، اس مہینے کے آخر میں میری شادی ہے اور میں آپ کی موجودگی کے سوا شادی کا نہیں سوچ سکتا۔ ایک اور بات، میں زندگی میں بہت سارے لوگوں سے مل چکا ہوں، آپ جیسا کوئی نہیں، فقط ڈاکٹر طارق۔ یعنی اب وہ ڈاکٹر بن چکے۔ ساتھ ہی جہاز کا ریٹرن ٹکٹ بھی لفافے میں موجود تھا۔ مس عائشہ خود کو ہرگز نہ روک سکتی تھی۔ انہوں نے اپنے شوہر سے اجازت لی اور وہ دوسرے شہر کے لیے روانہ ہو گئی۔ عین شادی کے دن جب وہ شادی کی جگہ پر پہنچی تو تھوڑی لیٹ ہو چکی تھی۔ انہیں لگا کہ تقریب ختم ہو چکی ہوگی، مگر یہ دیکھ کر ان کی حیرت کی انتہا نہ رہی کہ شہر کے بڑے بڑے ڈاکٹر، بزنس مین اور یہاں تک کہ وہاں موجود نکاح خواں بھی اکتایا ہوا کھڑا تھا، مگر طارق تقریب کی ادائیگی کی بجائے گیٹ کی طرف ٹک ٹکی لگائے ان کی آمد کا منتظر تھا۔ پھر سب نے دیکھا کہ جیسے ہی یہ بوڑھی ٹیچر گیٹ سے داخل ہوئی، طارق ان کی طرف لپکا اور ان کا وہ ہاتھ پکڑا جس میں انہوں نے ابھی تک وہ بسیدہ سا کڑا پہنا ہوا تھا، اور انہیں لے کر سیدھا سٹیج پر چلا گیا۔ مائک ہاتھ میں پکڑ کر اس نے کچھ یوں اعلان کیا، دوستو آپ سب ہمیشہ مجھ سے میری ماں کے بارے میں پوچھا کرتے تھے اور میں نے سب سے وعدہ کیا تھا کہ جلد آپ سب کو ان سے ملواؤں گا، یہ میری ماں ہے۔ عزیز دوستو، اس خوبصورت کہانی کو صرف استاد اور شاگرد کے رشتے سے منسوب کر کے ہی مت سوچئے گا۔ اپنے آس پاس دیکھیے، طارق جیسے کئی پھول مرجھا رہے ہیں جنہیں آپ کی ذرا سی توجہ، محبت اور شفقت نئی زندگی دے سکتی ہے۔ ہم سب انسان ہیں اور ہمارا کام کیا ہے، وتواصوا بالحق وتواصوا بالصبر۔ اپنے حصے ڈالتے جائیے۔ مجھے تو اب دن بدن اسی چیز کا یقین آتا جا رہا ہے کہ وقت کم ہے اور مقابلہ سخت ہے۔ کسی دن لوگ ہماری خبر سنیں گے، کسی دن بھی۔ اور میں کہتی ہوں کہ اللہ ہم تیرے پاس اس حال میں آئیں کہ نہ کسی کا ایک پینی پیسہ ہمارے سر پہ ہو، نہ ہماری اپنی چیزوں میں کوئی ہماری اپنی ذاتی چیز ہو، اور ہم اس زندگی کی چھوٹی سی مہلت سے بھرپور فائدہ اٹھانے کی کوششوں میں تیرے پاس آ جائیں۔ اور اللہ تعالیٰ عمل کی توفیق عطا فرمائے۔